جمعہ 29 ستمبر کے سیروین کے ساتھ میں ہوں جاوید سمرو۔ سننے والوں کو سلام پہنچے۔ پاک بھارت کشیدگی کے دوران بھارت کی وزیر دفاع بھارت کے زیر انتظام کشمیر کے دورے پر پہنچی ہیں، مگر تجزیہ کار کہتا ہے وہ دفاعی معاملات زیادہ جانتی نہیں۔
نرملا سیتا رمن ڈیفینس کے شعبے میں کوئی بہت زیادہ ان کی پہلے پکڑ نہیں تھی، تو obviously she is learning on the job۔
تفصیل عالمی خبروں کے بعد۔
یہ بی بی سی اردو سروس ہے، شمائلہ خان سے خبریں سنیے۔ انڈیا کی نئی وزیر دفاع نرملا سیتھارمن آج دو روزہ دورے پر انڈیا کے زیر انتظام کشمیر پہنچی ہیں، جہاں انہوں نے فوجی کمانڈروں اور اہلکاروں کے ساتھ ملاقاتیں کی اور سرحد کی اگلی چوکیوں کا معائنہ کیا۔ چند ہی ہفتے قبل انڈیا کے وزیر دفاع کی حیثیت سے عہدہ سنبھالنے کے بعد ان کا یہ پہلا دورہ ہے۔ سری نگر سے ریاض مسرور۔
سری نگر کے فوجی ہوائی اڈے پر بھارت کی شمالی کمان کے سربراہ اور سری نگر میں تعینات چنار کور کے کمانڈر کے علاوہ کئی اعلیٰ فوجی حکام نے نرملا سیتا رمن کا استقبال کیا۔ انہوں نے فوجی افسروں کے ساتھ کشمیر کی صورتحال سے متعلق ایک خصوصی گفتگو کے بعد لائن آف کنٹرول کی اگلی چوکیوں کا معائنہ کیا۔ فوجی ترجمان کرنل راجیش کالیا کے مطابق سرحد پر انہوں نے افسروں اور جوانوں سے خطاب کیا اور ان سے کہا کہ حکومت فوجیوں کی کارکردگی سے مطمئن ہے۔ وزیر دفاع کل 5,500 میٹر کی بلندی پر واقع سیاچن گلیشیئر کا بھی دورہ کریں گی۔ گزشتہ برس جولائی میں مسلح علیحدگی پسند رہنما برہان وانی کی ہلاکت کے بعد کشمیر میں ہند مخالف احتجاجی تحریک کا قلاقمہ کرنے کے لیے آپریشن آل آؤٹ شروع کیا، جس کے تحت اب تک 150 سے زیادہ عسکریت پسند ہلاک کیے گئے، جن میں اکثر اعلی کمانڈر تھے۔
سعودی عرب میں اہم مشاورتی ادارے نے ملک میں پہلی بار خواتین کو فتوے دینے کی اجازت کے حق میں ووٹ دیا ہے۔ تفصیل بتائیں گی شمائلہ جعفری۔
سعودی عرب میں خواتین کو ڈرائیونگ پر پابندی ختم کیے جانے جیسے بڑے سنگ میل کے بعد ملکی مجلس شورا نے خواتین کو فتووں کی اجازت سے متعلق سفارش کی منظوری دی ہے۔ اسلامی قوانین پر رائے دینے کے لیے خواتین مفتیوں کی ضرورت ہوگی اور اس تعداد کو حاصل کرنے کے لیے ایک شاہی فرمان ضروری ہوگا۔ ماضی میں مرد مفتیوں کی جانب سے کئی ایسے فتوے جاری کیے گئے جو خواتین سے امتیازی سلوک کی وجہ سے تنازع کا شکار رہے۔
میانمار میں تشدد سے بچ کر بنگلہ دیش پہنچنے کے لیے سمندر کا راستہ اختیار کرنے والے کم از کم 60 روہنگیا مسلمانوں کے بارے میں خیال ہے کہ وہ ڈوب کر ہلاک ہو گئے ہیں۔ پناہ گزینوں کے بین الاقوامی امدادی ادارے آئی او ایم نے 23 افراد کی ہلاکت کی تصدیق کی ہے، جبکہ ان کا کہنا ہے کہ 40 افراد لاپتہ ہیں۔ پاکستان بھر میں عاشورے کے موقع پر سیکیورٹی کے سخت انتظامات کیے گئے ہیں اور اس سلسلے میں قانون نافذ کرنے والے اداروں کے ہزاروں اہلکار تعینات ہیں۔ انہی حفاظتی اقدامات کے تحت ملک کے مختلف حصوں میں عاشورے سے دو روز پہلے ہی موبائل اور انٹرنیٹ سروسز معطل کر دی گئیں۔ ادھر پشاور میں پولیس نے 35 کلو بارودی مواد اور 5 تیار بم برآمد کیے ہیں اور 2 افراد کو گرفتار کیا ہے، لیکن اس کے باوجود شہر کے رنگ روڈ پر ایک دھماکہ ہوا ہے جس میں 3 افراد زخمی ہیں۔ دوسری جانب ہمسائے ملک افغانستان کی وزارت داخلہ کا کہنا ہے کہ عاشورے کے موقع پر دارالحکومت کابل میں شیعہ مسلک سے تعلق رکھنے والے افراد کی ایک مسجد کے قریب ایک بڑا بم دھماکہ ہوا ہے، جس میں کم از کم 6 افراد ہلاک ہو گئے ہیں۔ پاکستان کی سابق وزیراعظم بینظیر بھٹو کے قتل کے مقدمے کی تفتیش کرنے والے وفاقی تحقیقاتی ادارے یعنی ایف آئی اے نے انسداد دہشت گردی کی عدالت کے فیصلے کو لاہور ہائی کورٹ راولپنڈی بینچ میں چیلنج کر دیا ہے۔ اس مقدمے کی سماعت 2 اکتوبر کو ہوگی۔ انڈیا کے شہر ممبئی میں حکام کا کہنا ہے کہ ممبئی کے ریلوے اسٹیشن پر مصروف وقت کے دوران بھگدڑ مچنے سے 22 افراد ہلاک اور 30 سے زیادہ زخمی ہو گئے ہیں۔ یہ واقعہ پیدل چلنے والوں کے پل پر پیش آیا جو ایلفنسن روڈ کو مقامی ریلوے اسٹیشن سے ملاتا ہے۔ اس مقام پر 2 بڑی مقامی ٹرینیں آپس میں ملتی ہیں۔ حکام کے مطابق اسٹیشن پر یہ واقعہ لوگوں کے ہجوم اور تیز بارش کے باعث پیش آیا۔ ریلوے کے ترجمان انیل سکسینا نے صحافیوں کو بتایا کہ حادثے کی انکوائری کرائی جائے گی۔ کیٹالونیا کی علاقائی حکومت اسپین سے آزادی کے سوال سے متعلق اتوار کو ریفرنڈم کی تیاریوں میں مصروف ہے، البتہ میڈرڈ میں حکومت اسے رکوانے کی کوششوں میں ہے۔ کیٹالونیا کی علاقائی صدر کارلس پوئیڈیمونٹ نے کیٹالونیا کے بنیادی حقوق کی خلاف ورزی کے بارے میں آواز نہ اٹھانے پر یورپی یونین کو تنقید کا نشانہ بنایا ہے۔ اسپین کا اصرار ہے کہ یہ ریفرنڈم غیر قانونی ہے۔ واضح رہے کہ اس سے قبل یورپی پارلیمان کے صدر انتونیو تاجانی نے کہا تھا کہ وہ کیٹالونیا کے اسپین سے آزادی حاصل کرنے کے منصوبے اور اس تنازع کا ایک سیاسی حل نکالنے کے لیے کام کریں گے۔ امریکی ٹیکنالوجی کمپنیوں ٹیسلا اور اسپیس ایکس کے سربراہ ایلون مسک کا کہنا ہے کہ وہ سن 2024 تک عام لوگوں کو مریخ پر بھیجنے کا ارادہ رکھتے ہیں. عبید ملک.
آسٹریلیا کے شہر ایڈیلیڈ میں تقریب سے خطاب کرتے ہوئے مسٹر ایلون مسک کا کہنا تھا کہ آئندہ سال ان کی کمپنی اسپیس ایکس ایک ایسا خلائی جہاز تیار کرے گی جو کمپنی کی موجودہ ضروریات سمیت ایک سیارے سے دوسرے سیارے کے سفر کا کام بھی سر انجام دے سکے.
یہ بی بی سی اردو سروس ہے. اس کے ساتھ ہی بی بی سی کا نیوز بلٹن یہاں ختم ہوا, لیکن بی بی سی کا ریڈیو پروگرام سیربین ابھی جاری ہے جو آپ ہماری ویب سائٹ bbcurdu.com اور ہماری شارٹ ویو اور میڈیم ویو پر سن سکتے ہیں. بہت شکریہ.
45 کلو ہرٹز اور 25 میٹر بینڈ پر 9410 اور 11910 کلو ہرٹز پر سن سکیں گے.
سیربینا بی بی سی اردو سروس سے سن رہے ہیں. سابق وزیر اعظم بینظیر بھٹو کے قتل کے مقدمے میں انسداد دہشت گردی کے فیصلے کو اعلی عدالت میں چیلنج کر دیا گیا ہے. اس خبر کی تفصیل پروگرام میں ذرا دیر میں سنیے گا, لیکن پہلے چلتے ہیں بھارت, جہاں وزیر دفاع نرملا سیتا رامن بھارت کے زیر انتظام جموں و کشمیر اور سیاچن گلیشیئر کے دورے پر پہنچی ہیں. عہدہ سنبھالنے کے بعد یہ ان کا پہلا دورہ ہے. حکام کا کہنا ہے کہ وہ متنازع علاقے میں بھارتی فوج کی تیاریوں کا جائزہ لیں گے. حال ہی میں بھارت اور پاکستان نے جموں و کشمیر کے مسئلے کو اقوام متحدہ کی جنرل اسمبلی میں اٹھایا اور ایک دوسرے پر دہشت گردی اور سنگین انسانی حقوق کی خلاف ورزیوں کے الزامات عائد کیے. سری نگر سے ریاض مسرور کی رپورٹ.
سری نگر کے فوجی ہوائی اڈے پر بھارت کی شمالی کمان کے سربراہ اور سری نگر میں تعینات چنار کور کے کمانڈر کے علاوہ کئی اعلیٰ فوجی حکام نے نرملا سیتھا رمن کا استقبال کیا. انہوں نے فوجی افسروں کے ساتھ کشمیر کی صورتحال سے متعلق ایک خصوصی گفتگو کے بعد لائن آف کنٹرول کی اگلی چوکیوں کا معائنہ کیا. فوجی ترجمان کرنل راجیش کالیا کے مطابق سرحد پر انہوں نے افسروں اور جوانوں سے خطاب کیا اور ان سے کہا کہ حکومت فوجیوں کی کارکردگی سے مطمئن ہے. وزیر دفاع کل 5,500 میٹر کی بلندی پر واقع سیاچن گلیشیئر کا بھی دورہ کریں گی. قابل ذکر ہے چند روز قبل ہی شمالی کشمیر کے بانڈی پورہ میں نامعلوم مسلح افراد نے چھٹی پر گھر لوٹے کشمیری بی ایس ایف سپاہی کو قتل کر دیا تھا. اس سے قبل جنوبی کشمیر میں ایک کشمیری فوجی کو شادی کی تقریب سے اغوا کر کے ہلاک کیا گیا. اس واقعے کا ذکر بھارت نے اقوام متحدہ کے اجلاس کے دوران بھی کیا, لیکن وزیر دفاع کے دورے کا اہم پس منظر دو روز قبل دلی میں امریکی وزیر دفاع جیمز میٹس کے ساتھ ان کی ملاقات ہے. گزشتہ برس جولائی میں مسلح علیحدگی پسند رہنما برہان وانی کی ہلاکت کے بعد کشمیر میں ہند مخالف احتجاجی تحریک چلی تھی, جس کے دوران مسلح تشدد میں بھی اضافہ ہوا. فوج نے کشمیر میں مسلح تشدد کا قلع قمع کرنے کے لیے آپریشن آل آؤٹ شروع کیا, جس کے تحت اب تک 150 سے زیادہ عسکریت پسند ہلاک کیے گئے, جن میں اکثر اعلیٰ کمانڈر تھے. مبصرین کا کہنا ہے کہ وزیر دفاع کا کشمیر دورہ یہاں بھارتی موقف کو تقویت بخشنے والے نئے سیاسی عمل کو شروع کرنے کی تیاری بھی ہو سکتا ہے. تاہم بعض حلقے کہتے ہیں کہ پاکستان سے رقومات لینے کے الزامات میں علیحدگی پسندوں کے ساتھ ساتھ بعض ہند نوازوں کی تفتیش سے فی الوقت وادی میں سیاسی خلا پیدا ہو چکا ہے. ریاض مسرور, بی بی سی, سری نگر.
بھارتی وزیر دفاع کے دورے پر میں نے آپ سے کچھ دیر پہلے بات کی. بھارت کے ایک تھنک ٹینک ویوکانند انٹرنیشنل فاؤنڈیشن سے وابستہ جنوبی ایشیا کے امور کے ماہر سشانت سرین سے, اور پہلے ان سے پوچھا کہ نرملا سیتارمن کے اس دورے کا مقصد کیا ہے.
بالکل, جب سے انہوں نے عہدہ سنبھالا ہے کشمیر ایک بہت امپورٹنٹ معاملہ ہے اور وہاں پر فوج بھی بیٹھی ہوئی ہے, حالات بھی بارڈر پہ کشیدہ ہیں, تو آبویسلی جو نیا منتری ہوتا ہے وہ جائزہ لینے کے لیے جو سچویشن ہے اس کو سمجھنے کے لیے شاید اسی کے سلسلے میں انہوں نے یہ دورہ کیا ہے. اس سے زیادہ میں خیر کچھ اور تو بات ابھر کر کے نہیں آ رہی ابھی.
تو حالیہ دنوں میں یہ جو اقوام متحدہ یا یونائیٹڈ نیشنز میں دونوں ملکوں نے ایک دوسرے پر کئی الزامات لگائے, اس کے بعد یہ دورہ ہو رہا ہے, آپ کے خیال میں کوئی میسج ہے اس میں, کوئی پیغام ہے پاکستان کے لیے, یا یہ صرف ایک روٹین کا معاملہ ہے؟
دیکھیے, ابھی تک تو یہی ہے کہ روٹین کا معاملہ ہے. پاکستان کو پیغام دینے کے لیے منتری کا جموں کشمیر کا دورہ کرنا میرے کو کوئی اتنا اہم نہیں ہے. جہاں تک اقوام متحدہ میں جو بات ہوئی ہے, پہلے بھارت کی طرف سے ایک بڑا سٹیرائل سا ایک جواب جاتا تھا پاکستان کی جو بھی حوزہ سرائی ہوتی تھی, لیکن اب میں کر پچھلے دو ڈھائی سال سے یہ محسوس کیا جا رہا ہے کہ جیسی لفظوں کی برسات پاکستان کرتا ہے اس کو جیسے کہ تیسے کرنے کی ضرورت ہے, اور اسی لیے پھر بھارت جوائن کرتا ہے ایشو पाकिस्तान के साथ। पाकिस्तान को वैसे जो सफारती महाज है वहां पर भी इस तरीके की घेरे में लेने की कोशिश की जाती है, और जो दफाई महाज है वहां पर भी अगर पाकिस्तान की तरफ से कोई दरअंदाजी या इस तरीके की कोई हरकत होती है या कोई क्रॉस बॉर्डर फायरिंग होती है, स्नाइपर फायरिंग होती है, तो फिर उसका भी जवाब जो है वो फौजें वहां पर देती हैं, लेकिन उससे कशीदगी तो बढ़ती है। और जो भी नया मंत्री आए, और निर्मला सीतारमन डिफेंस के शोबे में मेरे ख्याल कोई बहुत ज्यादा उनकी पहले पकड़ नहीं थी, तो ऑब्वियसली शी इज लर्निंग ऑन द जॉब।
जिस तरह की सिचुएशन बयान कर रहे हैं और हालात जो के तू हैं, कई साल हो गए, कई दिहाइयां हो गई, तो अब हालात को आगे ले जाने के लिए हो क्या, कैसे बातचीत हो, कोई कंपोजिट डायलॉग शुरू होगा, नहीं होगा, क्या होगा?
देखिए, कंपोजिट डायलॉग तो अभी मुझे तो नहीं लगता कि शुरू होगा, ना ही उसका कोई फायदा होगा, क्योंकि जब डायलॉग शुरू होता है तो पाकिस्तान उसकी आड़ में अपनी हरकतें वैसे के वैसे ही रखता है। और हमने ये 2004 और 2008 के दरमियान भी देखा था कि एक तरफ तो बातचीत हो रही थी लेकिन दूसरी तरफ दहशतगर्दी जो कार्रवाइयां थी वो उरूज पे थी, और लगभग 17-18 बड़े हमले उस जमाने में हुए थे, बॉम्बे में ट्रेन ब्लास्ट और वो जावेरी बाजार वाला ब्लास्ट और पता नहीं क्या क्या, मैं कितने गिनवाऊं आपको। तो मेरे ख्याल भारत का भी जो समय का पैमाना है वो काफी हद तक लबरेज हो चुका है पाकिस्तान को।
ये थे जनूबी एशिया की उमूर की तस्या का सुशांत सरीन। लेकिन सवाल ये है कि क्या भारतीय वजीर दिफा के इस दौरे से कश्मीर के हालात में भी कोई तब्दीली आने के इम्कानात हैं? इस पर मैंने बात की कश्मीर से ताल्लुक रखने वाले भारतीय फजाइया के सबक एयर वाइस मार्शल और तजियाकार कपिल काक से।
देखिए जावेद साहब, पहली बात तो ये है कि भारत की पहली बार सारे इतिहास में, हमारी तारीख में, एक महिला औरत रक्षा मंत्री बनी हुई है, तो ये बहुत ही अहमियत रखता है। पहले तो एक एक्टिंग कैपेसिटी में प्राइम मिनिस्टर इंदिरा गांधी रही थी
जी।
ये तो पहली बात है। दूसरी बात है, ये ट्रेडिशन रहा है कि जब भी रक्षा मंत्री ओहदा संभालते हैं तो पहली बार वो चुनौती, हमारे चैलेंजेस कहाँ हैं, वो जम्मू कश्मीर और नॉर्थ ईस्ट में जाते हैं। यहाँ पे हमारी जो रक्षा मामलों के, डिफेंस के जो चैलेंजेस हैं वो सबसे ज्यादा है। जो आपने सवाल उठाया है, हाँ ये भी है, पहले तो लोगों के मोराल के लिए, जवानों के मोराल के लिए वो देख रहे हैं कि हमारा रक्षा मंत्री हमारे यहाँ पूछने आया है, हमारी हालात क्या है। तीसरी बात जो है, इस सरकार का हमेशा रहा है कि पहले नेशनल सिक्योरिटी और डिफेंस हाईएस्ट प्रायोरिटी रही है।
तो हालात पे भी इसका कोई असर पड़ेगा या नहीं?
हालात तो ये है कि देखिए, जो कश्मीर में आपके पास चैलेंजेस क्या हैं, पहले तो दहशतगर्दी का चैलेंज है, पाकिस्तान से घुसपैठ हो रहा है, इन्फिल्ट्रेशन लेवल बढ़ती आ रही है इस साल से, जनवरी से सितंबर तक, ये तो पहली बात है। दूसरी बात है कि जो जितनी भी इन्फिल्ट्रेशन हुई है उनको न्यूट्रलाइज किया गया है, ये भी अहमियत रखता है। इस पे फौज की, ज्यादातर हमारी आर्मी की काफी इम्पोर्टेंस रही है, क्योंकि आप उनके जो उनका जो टेक्नोलॉजी है, उनकी अवेयरनेस लेवल है, उनके जिसे कहा जाता है 3-tier grid है, एक तो बिल्कुल LOC के साथ है, उसके बाद कुछ मील पहले दूसरा ग्रिड है, उसके बाद तीसरा ग्रिड है, तीनों में ऐसी मतलब एक तरीके से स्ट्रिक्ट जो प्रिपेयरनेस लेवल है किसी दहशतगर्दी को घुसने में काफी मुश्किलें पड़ेंगी।
लेकिन ये जरा बताइएगा कि हालात पर शायद सिक्योरिटी के एतबार से तो कुछ काबू पा लिया जाए वहां पे जैसा कि आप कह रहे हैं, लेकिन जो मुस्तकिल बुनियादों पे अमन है या जो सरहद के दूसरी तरफ पाकिस्तान के साथ हालात बेहतर करने की बात है, उसमें भी कोई आप देखते हैं कि पेशरफ्त होगी या हालात जो के तू चलते रहेंगे?
नहीं देखिए ना, आपके दो पहलू लाए हैं जावेद साहब। एक तो है कि इंटरनल सिक्योरिटी का और जो डिफेंस के साथ लिंकेजेस हैं, इंटरनल सिक्योरिटी तो बिल्कुल हमारे होम मिनिस्ट्री के डोमेन में आता है, जहाँ पे PSF है, CRPF है, वो फोर्सेस हैं, या जम्मू कश्मीर पुलिस है थ्रू द स्टेट गवर्नमेंट, वैसे आता है। मगर अगर आप उस पार क्या हो रहा है, क्या असेसमेंट है, वो जरूर होगा, क्यों नहीं होगा, क्योंकि अगर वो ब्रिगेड लेवल पे जाते हैं, बटालियन लेवल पे जाते हैं या डिवीजन लेवल पे जाते हैं, उनके साथ कोर कमांडर उनके साथ जाएंगे, उनके साथ आर्मी कमांडर जो उधमपुर में है वो जाएंगे, तो मतलब अलग अलग लेयर्स का जो पाकिस्तान के चैलेंजेस हैं उनका एक पर्सपेक्टिव उनके सामने पेश किया जाएगा, क्योंकि वो उसको कोई शक नहीं है जो यूनिफाइड कमांड की मीटिंग हो वहां पे भी वो जाएंगे, जहां पे चीफ मिनिस्टर महबूबा मुफ्ती चेयर करती हैं वो यूनिफाइड कमांड, जिसमें आर्मी हो या सीआरपीएफ हो या जम्मू कश्मीर पुलिस हो या बाकी हमारे सुरक्षा बल सिक्योरिटी फोर्सेज हो।
अच्छा, ये जो दिल्ली क्या चाहता है, वो वहां पर हालात को किस तरह कंट्रोल करना चाहता है, क्या चाहते हैं कि क्या बने वहाँ पे कश्मीर में?
दिल्ली में दो खबरें हैं। एक खबर है कि देखिए, ये सरकार जब से आई है कश्मीर या कश्मीर को हल करने का कोई ऐसे बातें तो होती हैं, मगर इरादे कुछ ऐसे नहीं लगते हैं कि आप फॉरवर्ड मूवमेंट करेंगे, क्योंकि 3 साल हुए हैं इस सरकार के, 3.5 साल हुए हैं, अब 6 साल बचा हुआ है, तो कश्मीर में या इंडिया पाकिस्तान के जो रिश्ते हैं उनमें कोई बदलाव नहीं हुआ है। अगर हुआ है तो बदलाव ये हुआ है कि नकारात्मक, जिसे हम हिंदी में नेगेटिव डेवलप कहते हैं। जितना मैं जानता हूँ, मैंने पिछले 30 साल में इंडिया पाकिस्तान के रिश्ते जो हैं इतने खराब नहीं देखे हैं। अगर वो वीजा को देखिए, ट्रेड एक्सचेंज कीजिए, कहाँ कहाँ जहाँ जहाँ भी मुश्किलें आ सकती हैं लाया जाता है और उनको दूर करने का कोई इरादा ना तो इधर से है ना तो वहां से है। ये अफसोस है जावेद साहब, आपको और हमें, जो आम नागरिक है, पाकिस्तानी हो या ब्रिटिश हो या रीजन हो, जहां भी हो।
ये थे भारतीय फजाइया के साबिक एयर वाइस मार्शल कपिल काक। उधर भारत के ज़ेर इंतज़ाम कश्मीर में मुसलह तशद्दुद और कशीदगी को हवा देने के लिए पाकिस्तान से रकूमात लेने के इल्ज़ाम में हुकूमत हिंद की मरकज़ी तहकीकाती एजेंसी NIA ने गुज़िश्ता कई रोज़ के दौरान दर्जनों मकामात पर छापे मारे और अलहदगी पसंद रहनुमाओं, ताजरों, वकला और दानश्वरों को तहवील में लेकर उनसे पूछगछ का तवील सिलसिला शुरू किया है। तफसीलात के साथ एक मरतबा फिर श्रीनगर से रियाज मसरूर।
गुज़िश्ता अप्रैल में पार्लियामेंट की 2 नशस्तों के लिए ज़िमनी इंतखाबात के दौरान कश्मीर में हमगीर हड़ताल और बॉयकॉट हुआ और इसके साथ ही अवामी एहतजाज की शदीद लहर चली। इसी दौरान एक भारतीय न्यूज़ चैनल पर बाज़ अलहदगी पसंद कारकुनों का इकबालिया बयान नशर किया गया, जिसमें उन्होंने एतराफ़ किया कि कश्मीर में हालात कशीदा करने के लिए पाकिस्तान से रकूमात हवाला ट्रेडिंग के जरिए यहाँ आती हैं। इस इंकशाफ का नोटिस लेते हुए भारत के कौमी तफ्तीशी अदारा NIA ने दिल्ली, पंजाब और कश्मीर में 4 माह के दौरान 78 मकामात पर छापे मारे और कई अलहदगी पसंद रहनुमाओं, ताजरों, एक नौजवान सहाफी और एक दानिश्वर को गिरफ्तार कर लिया। इसके अलावा हुर्रियत रहनुमाओं के रफ़का और रिश्तेदारों और वकला को मुसलसल दिल्ली तलब किया जाता है। इन कार्रवाइयों के खिलाफ ताजर बरादरी, वकला और सिविल सोसाइटी के नुमाइंदे आए रोज एहतजाज करते
हैं। औजार के तौर पर इस्तेमाल किया जा रहा है, बाकी इसमें कोई हकीकत नहीं है।
तफ्तीश का दायरा अलहदगी पसंदों या इनके हमदर्दों से बढ़कर अब हिंद नवाजों तक पहुंच गया है। एजेंसी ने शुमाली कश्मीर के लंगेट इलाके से मुंतखब रुकन असेंबली इंजीनियर रशीद को पाकिस्तान से रुकूमात लेने के इल्जाम में 3 अक्टूबर को दिल्ली तलब किया है। हुकूमत हिंद के वजीर दाखिला का कहना है कि NIA की कार्रवाइयों से हालात बेहतर हुए हैं, ताहम मकामी लोग कहते हैं कयाम अमन की कोशिशों को इन कार्रवाइयों से धचका लगा है।
कुछ ग्राउंड लेवल पे जो है ना, जो सिचुएशन है कश्मीर में, उस पर उल्टा ही असर पड़ेगा, उस पर बुरा असर पड़ेगा, उससे मुझे लगता है हालात खराब ही हो जाएंगे। मुझे लगता है जो भी यहाँ पर गवर्नमेंट है, जो स्टेट गवर्नमेंट है, अगर वो कोई अच्छा कोई पीस प्रोसेस करे, कोई अच्छा काम करने की कोशिश करे, तो उसमें कहीं ना कहीं इससे खलल पड़ जाएगा।
हमारा फ्यूचर किन के हाथ में है, हमें कोई बताए कौन कब हम पे कौन सा इल्ज़ाम लगा है? वी आर जस्ट अनअवेयर, सिंपली अनअवेयर, हमें कुछ नहीं पता आगे क्या होगा।
मुबसरीन कहते हैं कि ज़िमनी इंतखाबात के दौरान 93% लोगों के बॉयकॉट पर हुकूमत हिंद हैरत ज़दा थी और इसे यकीन हो गया था कि हिंद मुखालिफ जज्बात के पीछे पाकिस्तानी सरमाया है। तज़िया निगार, डॉक्टर शेख शौकत के अल्फाज।
जहाँ तक कश्मीर का ताल्लुक है, कश्मीर बटा हुआ, एक हिस्सा पाकिस्तान के पास है, एक हिस्सा हिंदुस्तान के पास है। अब जो पाकिस्तान के पास हिस्सा है या जो कश्मीरी हिंदुस्तान से बाहर रहते हैं, वो किसी न किसी तरह से तहरीक की मददगार और मावन होते ही शायद उस तनाजर में वो बात हुई हो।
वादा रहे, भारतीय मीडिया के एक हलके ने NIA के छापों और तफ्तीशी कार्रवाइयों पर सवालात उठाए हैं। 78 छापों के दौरान अब तक सिर्फ 5 करोड़ रुपए की नकदी बरामद की गई है। तहम एजेंसी का मानना है कि इन छापों के दौरान लश्करे तैयबा और हिजबुल मुजाहिदीन के लेटर पैड्स और बाज काबिल एतराज दस्तावेजात भी बरामद हुए। तहम माहिरीन कहते हैं कि एनआईए अभी तक इन सभी मामलों का पाकिस्तान के साथ कोई ताल्लुक साबित नहीं कर पाई है। दरियासना एनआईए की तफ्तीश से जहां कश्मीर में लहदगी पसंदों की सरगर्मियां महदूद हो गई हैं, वहीं अब हिंद नवाज सियासी हल्के इंजीनियर रशीद की तलबी पर परेशान हैं। रियाज मसरूर, बीबीसी श्रीनगर।
और अब पाकिस्तान का रुख करते हैं, जहां सिंध हाई कोर्ट ने जामशोरो पुलिस को तौहीन मजहब के इल्ज़ाम में मुलविस करार दिए गए 4 अफराद के खिलाफ कार्रवाई से रोक दिया है। पुलिस ने इस इल्ज़ाम में एक कौम परस्त कारकुन सोजरो सिंधी को गिरफ्तार किया था, जबकि उनकी बेटी, दामाद और एक शायरा नायाब सरकश को मफरूर करार दिया था। कराची से रियाज सुहेल की रिपोर्ट।
जामशोरो जिले के खानोट पुलिस थाने पर एएसआई बशीर अहमद की मुदियत में यह मुकदमा दर्ज किया गया था, जिसमें मुदई के मुताबिक उन्हें सोशल मीडिया के जरिए मालूम हुआ कि कुछ रोज कबल जेमी गांव में सोजरो सिंधी ने अपनी बेटी संधिया और भतीजे नजीर अहमद का निकाह मुस्मा नायाब सरकश सिंधी से शरीयत लतीफी के मुताबिक पढ़ाया है। फरियादी का कहना है कि इस निकाह में 8 से 10 अफराद शरीक हुए थे। वो समझते हैं कि ये निकाह शरीयत मोहम्मदी की इनराफी है, जिस वजह से इलाके में गम और गुस्सा पाया जाता है। लिहाजा सोजरो सिंधी, उनकी बेटी संधिया, भतीजे नजीर अहमद और मुस्मात नायाब सरकश के खिलाफ तौहीन मजहब का मुकदमा दर्ज किया जाए। ये मुकदमा दर्ज होने के बाद पुलिस ने सोजरो सिंधी को गिरफ्तार कर लिया। सिंध हाईकोर्ट में आज सोजरो सिंधी की बेटी संधिया ने एडवोकेट सज्जाद चांडियो की मार्फत इस एफआईआर के खिलाफ एक आईनी दरख्वास्त दायर की है, जिसमें इस्तेदा की गई थी कि इस एफआईआर को खारिज किया जाए, क्योंकि इस मुकदमे को दायर करने के लिए वफाकी और सूबाई हुकूमतों की अथॉरिटी की जरूरत होती है, जो इस मुकदमे में हासिल नहीं की गई। पुलिस अपने तौर पर यह मुकदमा दर्ज नहीं कर सकती। जस्टिस सलाउद्दीन पवर और जस्टिस फहीमुद्दीन सिद्दीकी पर मुश्तमल डिवीजन बेंच के रूबरू इस दरख्वास्त की समाअत हुई। अदालत ने पुलिस को मजीद किसी भी कार्रवाई से रोक दिया और एडवोकेट जनरल सिंध, डीआईजी हैदराबाद, एसएसपी जामशोरो और एएसआई को 30 अक्टूबर को तलब कर लिया है। वाज़ेह है कि कुछ रोज कबल सोशल मीडिया पर एक वीडियो शेयर हुई थी, जिसमें कौम परस्त कारकुन सोजरो सिंधी माइक पर यह ऐलान करते हुए नजर आते हैं कि उनकी बेटी का निकाह शाह अब्दुल लतीफ भिटाई की शायरी की गूंज में होगा। यह निकाह सिंधी में होगा, जिसमें सिंध के सुरमा सुरमियों जो सिंध की आजादी के सरगम रहे हैं, उनकी दुआओं से यह निकाह पढ़ा जाएगा।
ये थी रियाज सुहेल की रिपोर्ट। और इस फैसले पर मजीद बात की हमारे साथी उमर आफरीदी ने मुकदमे के वकील सजाद अहमद चांडियों से और पूछा कि अदालत ने क्या हुक्म दिया है।
लेकिन हमने आज हाई कोर्ट में नायाब सरकश सिंधी, जो सरकश सिंधी हमारे सिंध के मशहूर पोएट भी हैं और 9 किताबों के आथर भी हैं और बहुत लिबरल उन्होंने परफॉर्म किया था अपनी जिंदगी में, और इतने थे कि उनकी बेटियां भी पार्टिसिपेट करती हैं, जो भी समाजी मसाइल होते हैं उसमें वो अपना रोल प्ले करती हैं।
चांडियो साहब, हम चांडियो साहब पहले ये बताइए कि हाई कोर्ट ने क्या कहा है।
हाई कोर्ट ने प्रोसीडिंग जो है वो एफआईआर नंबर 22/2017 पुलिस स्टेशन खानोट डिस्ट्रिक्ट जामशोरो की जो है वो स्टे कर दी है और पुलिस को मना किया है कि इस केस में और कोई पेशरफ ना की जाए, किसी को भी गिरफ्तार नहीं किया जाए।
और एफआईआर थी क्या, उसकी क्या डिटेल है?
एफआईआर थी ब्लास्फेमी की। वो पुलिस एएसआई है बशीर अहमद जामरी, वो उसी पुलिस स्टेशन के हैं। उन्होंने वो वहाँ इल्जाम लगाए हैं कि किसी तरह उनको मालूम हुआ है कि ये लेडी है नायाब सरकश और दूसरे हैं एक पॉलिटिकल वर्कर सोजरो सिंधी, उनकी बेटी की शादी में उन्होंने कोई कुछ ऐसे अल्फाज इस्तेमाल किए हैं जिससे लोगों को मजरूह हुए हैं उनके एहसासात, इसलिए उन्होंने सरकार की तरफ से ये फरियाद दाखिल की है।
तो किस क्या अल्फाज इस्तेमाल हुए थे?
वो कह रहे हैं कि उन्होंने निकाह पढ़ाया है भिटाई की शायरी से, और इन लोगों का कहना है कि ऐसी कोई बात नहीं, निकाह पहले हो चुका था, उन्होंने भिटाई की शायरी से दुआएं की थी जो बाद में की जाती हैं रिवायती तौर पे।
अच्छा, ये जो आप बता रहे हैं जिनका निकाह हुआ है और ये जिनके वालिद के खिलाफ ये एफआईआर दर्ज थी, ये लोग कौन हैं?
ये लोग खोसो हैं, बायकास्ट और पॉलिटिकल हैं। उनके वालिद साहब जो हैं सोजरो सिंधी वो पॉलिटिकल वर्कर हैं, की कौमी तहरीक में शमूलियत है और ये जीएम सैद की पार्टी जो है उनमें उनकी शमूलियत है, वहाँ उनके मेंबर भी हैं, वो लेडी भी उन्हीं उसी पार्टी की मेंबर है।
और क्या वो खुद भी शायर हैं?
जी वो खुद भी शायर हैं, वो खुद भी शायर हैं, उनके वालिद साहब भी शायर थे और 9 किताबों उन्होंने लिखी थी, 9 किताबें हिंदी शायरी की।
अच्छा, और इसके बाद, इस निकाह के बाद जो नौबेहता जोड़ा है वो अपनी जिंदगी गुजार रहा है, ये सिर्फ उनके वालिद के खिलाफ ये
नहीं, इस एफआईआर में तो उस जोड़े के उनके भी नाम लिखे गए थे, लेकिन आज उम्मीद है कि आज जो हाईकोर्ट ने फैसले किए उसके बाद वो सुकून से कुछ अपनी जिंदगी गुजार सकेंगे।
یہ تھے نایاب سرکش اور سوجرو سندھی کے مقدمے میں وکیل سجاد چانڈیو جو ہمارے ساتھی عمر آفریدی سے بات کر رہے تھے. اور اس مقدمے میں اور عدالت کے اس فیصلے پر پاکستان میں سوشل میڈیا پر بھی خاصی بحث چل رہی ہے, بلکہ بہت سارے لوگوں نے اپنے پیغامات میں اور اپنے پوسٹ میں یہ بتایا ہے کہ یہ ایک بہت اہم فیصلہ تھا جس کے تحت آنے والے دنوں میں شاید پاکستان میں بلاسفیمی یا توہین مذہب کے مقدمات میں عدالتوں کی مداخلت کا راستہ ہموار ہوگا اور مزید اس طرح کے کیسز کو بغور دیکھا جا سکتا ہے. تو اس مقدمے پہ کافی بحث ہمارے سوشل میڈیا پر جاری ہے. سیربین بی بی سی اردو سروس سے آپ سن رہے ہیں اور پروگرام ابھی جاری ہے. ذرا سے وقفے کے بعد ہم پھر واپس آئیں گے اور عالمی خبروں کا جائزہ لیں گے.
رول ساؤنڈ کیمرا ایکشن.
سواگت نہیں کرو گے آپ ہمارا؟
میں ہوں نصرت جہاں جو ہر ہفتے آپ کے لیے لے کر آتی ہوں بالی ووڈ کی گرما گرم خبریں.
امی جان کہتی تھی کوئی دھندا چھوٹا نہیں ہوتا.
بالی ووڈ ستاروں کی باتیں اور ملاقاتیں, پردے کے پیچھے کیا ہے, باکس آفس کا بادشاہ کون ہے,
ڈام کو پکڑنا مشکل ہی نہیں ناممکن.
اور جب یہ 2.5 کلو کا ہاتھ کسی پر پڑتا ہے نا تو آدمی اٹھتا نہیں, اٹھ جاتا ہے.
یا فرحان جلیبی معشوق فریبی خیال ہے تیرا دیوانہ بھائیوا بھائیوا.
ہر سنیچر سیربین میں سنیے بالی ووڈ راؤنڈ اپ.
اور کھیلوں کی خبروں کے ساتھ سبا ناز.
پاکستان نے سری لنکا کے خلاف ابوظہبی میں ہونے والے پہلے کرکٹ ٹیسٹ کے دوسرے دن کھیل کے اختتام تک پہلی اننگز میں بغیر کسی نقصان کے 64 رنز بنائے ہیں. اس سے قبل سری لنکا کی ٹیم اپنی پہلی اننگز میں 419 رنز بنا کر آؤٹ ہو گئی تھی. کپتان دنیش چندیمل نے 155 رنز کی شاندار اننگز کھیلی اور ناٹ آؤٹ رہے. پاکستان کی جانب سے یاسر شاہ اور محمد عباس نے 3-3 کھلاڑیوں کو آؤٹ کیا. جنوبی افریقہ نے بنگلہ دیش کے خلاف پہلے ٹیسٹ میچ کے دوسرے دن اپنی پہلی اننگز 3 وکٹوں کے نقصان پر 496 رنز بنا کر ڈکلیئر کر دی. جنوبی افریقی اننگز کی خاص بات ٹین ایلگر اور ہاشم عاملہ کی سینچریاں تھیں. ہاشم عاملہ نے اپنے کریئر کی 27th سینچری سکور کی اور 137 رنز بنا کر آؤٹ ہوئے, جبکہ ایلگر ایک رن کی کمی سے ڈبل سینچری مکمل نہ کر سکے اور 199 رنز پر آؤٹ ہو گئے. ادھر ساؤتھ ہیمپٹن میں انگلینڈ اور ویسٹ انڈیز کی کرکٹ ٹیمیں 5th اور آخری ون ڈے میں مد مقابل ہیں. کپتان آئن مارگن نے ٹاس جیت کر پہلے فیلڈنگ کا فیصلہ کیا ہے. انگلینڈ کو سیریز میں 4-0 کی برتری حاصل ہے. چین میں جاری ووہان اوپن ٹینس ٹورنامنٹ میں خواتین کے سنگلز مقابلوں کے پہلے سیمی فائنل میں لاتویا کی الینا اوسٹاپینکوف کو آسٹریلیا کی ایشلی بارٹلی سے شکست ہو گئی. دوسرے سیمی فائنل میں عالمی نمبر 20 کیرولائن گارسیا نے مصر کی کوالیفائر ماریا ساکری کو ہرایا اور فائنل میں کوالیفائی کر لیا ہے. بیجنگ میں کل سے چائنا اوپن ٹورنامنٹ شروع ہو رہا ہے. خواتین کے ڈبلز مقابلوں میں نمبر 1 پلیئر لوسی سفروا انجری کی وجہ سے یہ ٹورنامنٹ نہیں کھیل پائیں گی. 2022 کے کامن ویلتھ گیمز کی میزبانی کے لیے برطانوی حکومت نے برمنگھم کی بولی کی حمایت کی ہے, جس پر کم از کم 750 million pounds لاگت آئے گی. یہ برطانیہ میں 2012 کے بعد مہنگا ترین سپورٹس ایونٹ ہوگا. انگلینڈ کے مڈ فیلڈر ڈیل آلی پر سلوواکیا کے خلاف میچ میں ضابطہ اخلاق کی خلاف ورزی پر فیفا کی جانب سے ایک میچ کی پابندی اور £4,000 جرمانہ عائد کیا گیا ہے.
اور کھیلوں کا ہفتے وار سلسلہ کھیل کے میدان سے ابھی آنے کو ہے. اس کے ساتھ ہی انڈیا کے شہر ممبئی میں ہونے والی بھگدڑ سے جو ہلاکتیں ہوئی ہیں اس کی تفصیل سیربین میں آیا چاہتی ہے, لیکن یہاں پروگرام کے نصف حصے پر اہم عالمی خبروں کے خلاصے کے ساتھ ایک مرتبہ پھر شمائلہ خان.
انڈیا کی نئی وزیر دفاع نرملا سیتھارمن آج دو روزہ دورے پر انڈیا کے زیر انتظام کشمیر پہنچی ہیں, جہاں انہوں نے فوجی کمانڈرز اور اہلکاروں کے ساتھ ملاقات کے بعد لائن آف کنٹرول کی اگلی چوکیوں کا معائنہ کیا ہے اور کل وہ سیاچن گلیشیئر کا دورہ کریں گی. امریکہ کیوبا میں اپنے سفارتکاروں پر سونک حملوں کے رد عمل میں وہاں سے اپنے سفارت خانے کے بیشتر عملے کو واپس بلانے والا ہے اور امریکیوں کو تنبیہ کرے گا کہ وہ کیوبا نہ جائیں. سعودی عرب میں اہم مشاورتی ادارے نے ملک میں پہلی بار خواتین کو فتوے دینے کی اجازت کے حق میں ووٹ دیا ہے. میانمار میں تشدد سے بچ کر بنگلہ دیش پہنچنے کے لیے سمندر کا راستہ اختیار کرنے والے کم از کم 60 روہنگیا مسلمانوں کے بارے میں خیال ہے کہ وہ ڈوب کر ہلاک ہو گئے ہیں. اور انڈیا کے شہر ممبئی میں حکام کا کہنا ہے کہ ممبئی کے ریلوے اسٹیشن پر مصروف وقت کے دوران بھگدڑ مچنے سے 22 افراد ہلاک ہو گئے ہیں. یہ بی بی سی اردو سروس ہے.
بھارت کے شہر ممبئی میں ایک ریلوے اسٹیشن پر بھگدڑ مچنے سے کم از کم 22 افراد ہلاک اور 33 سے زیادہ زخمی ہو گئے ہیں. یہ حادثہ ممبئی کے ایلفنسٹن ریلوے اسٹیشن پر صبح مصروف وقت میں رونما ہوا. حکومت نے اس حادثے کی تحقیقات کا حکم دیا ہے. دلی سے نامہ نگار شکیل اختر کی رپورٹ.
یہ المناک حادثہ ممبئی کے ایلفنسٹن اسٹیشن پر رونما ہوا. یہ اسٹیشن دو مقامی ٹرین لائنوں کا مرکز ہونے کے سبب کافی اہم ہے. حادثہ صبح اس وقت ہوا جب ہزاروں لوگ آفس جانے کے لیے سفر کرتے ہیں. اسٹیشن پر پہنچنے کے لیے ایک تنگ پل سے گزرنا پڑتا ہے. بارش کے سبب ہزاروں لوگ پل پر جمع ہونے لگے تھے. بے پناہ بھیڑ کے سبب افراتفری مچ گئی. مہاراشٹر کے وزیر صحت دیپک سامنت نے بتایا,
وہاں بارش آ گئی تھی اور بارش سے کچھ لوگ, جو جانکاری ملی اس کے حساب سے بارش کے لیے لوگ رکے تھے, اور رکنے کے بعد میں سیکنڈ ٹرین آئی, تھرڈ ٹرین آئی تو موب جمتے گئے, اور وہاں کا جو اسٹیئر کیس ہے وہ بہت نیرو ہے, اور اس کے بارے میں بہت بار بہت لوک پرتنیدھیوں نے یہ سامنے بھی لائی تھی کہ یہ برج نیرو ہے, یہ درست کرنا چاہیے.
اس حادثے میں کم از کم 22 افراد ہلاک اور 30 سے زیادہ زخمی ہوئے ہیں. بھیڑ کے سبب پل پر پہنچنا مشکل تھا اور جگہ اتنی تنگ تھی کہ دبے ہوئے لوگوں کو نکالنے میں کافی مشکلیں پیش آئیں. بعض عینی شاہدوں نے بتایا,
اتنا گرمی تھا کہ جس کی کوئی لمٹ نہیں, کوئی حق نہیں تھا. شارٹ سرکٹ بول رہے, لیکن میں نے ایکسپیرینس نہیں کیا کیونکہ میں بھی خود دبا ہوا تھا, لیکن میں بیچ میں اٹکا ہوا تھا, میں پلر کے سائڈ میں نہیں تھا.
بہت آدمی مرے بھائی, ہم لوگ خود ڈھو کے ڈھو ڈھو لے کے گئے وہاں پہ. یہ سب تو ہم ہی لوگ توڑے اس کو نکالنے کے لیے, اتنا مجبور تھا تو نکل ہی نہیں رہا.
ریلوے کے وزیر پیوش گوئل نے اس حادثے کی تحقیقات کا حکم دیا ہے.
چیف سیفٹی آفیسر سے ہائی لیول انکوائری کے آدیش دے دیے ہیں, اور ساتھ ہی ساتھ کیونکہ ممبئی میں ایسے کئی فٹ اوور بریجز ہیں جہاں پہ کافی کنجیشن رہتا ہے, ان سب کا بھی سیفٹی آڈٹ کرنے کے لیے اور کیپیسٹی آڈٹ کرنے کے لیے میں نے نردیش دیا ہے. جو بھی فٹ اوور بریجز میں ضرورت پڑے گی کہ اس کو وائڈن کیا جائے, درست کیا جائے, اس کو ترنت ہائی پرائیورٹی پہ کیا جائے گا.
ممبئی میں مقامی ٹرینیں آمد و رفت کا سب سے اہم ذریعہ ہے. اس حادثے سے ممبئی کے خستہ ریل نظام اور ناکافی سہولیات کا پتہ چلتا ہے. حادثے سے پہلے کئی لوگوں نے ریلوے کے محکمے اور حکومت کو ممکنہ حادثے کے بارے میں خبردار کیا تھا. شکیل اختر, بی بی سی, دلی.
اقوام متحدہ اور امدادی کارکنوں نے بی بی سی کو بتایا ہے کہ میانمار میں اقوام متحدہ کی قیادت نے روہنگیا کے حقوق کے معاملات کو حکومت کے سامنے اٹھانے سے روکنے کی کوشش کی تھی. روہنگیا مسلمانوں کے بنگلہ دیش پہنچنے کے ابتدائی مہینوں میں اقوام متحدہ روہنگیا مسلمانوں کی مدد کرنے اور میانمار کے حکام کے خلاف مذمتی بیان دینے میں پیش پیش تو تھا, لیکن کیا میانمار میں قتل و غارت گری شروع ہونے سے قبل اقوام متحدہ اس سے زیادہ کچھ کر سکتا تھا؟ اس بارے میں بی بی سی کی رپورٹ میں کچھ حقائق منظر عام پر آئے ہیں. آئیے جانتے ہیں نازیہ گلزار سے.
بی بی سی کی رپورٹ کے مطابق اقوام متحدہ کے اہلکاروں اور میانمار کے اندر اور باہر موجود امدادی کارکنوں نے بتایا ہے کہ حالیہ بحران سے 4 سال قبل میانمار میں اقوام متحدہ کی ملکی ٹیم کی کینیڈین سربراہ ڈسالین نے انسانی حقوق کے کارکنوں کو روہنگیا علاقوں کا دورہ کرنے سے روکنے کی کوشش کی اور اس معاملے پر لوگوں کو آواز اٹھانے سے روکا. اس کے علاوہ عملے کے ان ارکان کو الگ تھلگ کر دیا جنہوں نے خبردار کیا تھا کہ وہاں نسل کشی کی جا رہی ہے. کیرولائن ونڈابیلا ایک وکیل اور امدادی کارکن ہیں, اور وہ 2013 اور 2015 کے درمیانی عرصے میں میانمار میں اقوام متحدہ کا دفتر چلاتی رہی ہیں. انہوں نے بتایا کہ ان کی سربراہ میانمار کے حکم کی ناراضگی سے کس قدر خوف زدہ تھیں.
खैर आप ऐसा कर सकते हैं, लेकिन इसके नतायज होते हैं, मनफी नतायज। ऐसे नतायज कि आपको इजलास में बुलाया जाना बंद कर दिया जाए या आपको बैन अल-अक़वामी सफर की इजाज़त न दी जाए। एक ऐसा माहौल बना दिया गया है कि इन मसाइल पर बात ही ना हो। अक़वामे मुत्तहिदा ने जो कुछ किया वो सादा जबान में यूं बयान किया जा सकता है कि हुकाम से अच्छे ताल्लुकात इसकी तरजीह थी ताकि रोहिंग्या को तहफ्फुज़ फराहम किया जा सके।
उनके बयान की अक़वामे मुत्तहिदा के दूसरे अहलकारों ने भी नाम न जाहिर करने की शर्त पर तस्दीक की। टॉमिस किंटोना म्यांमार में 6 बरस तक अक़वामे मुत्तहिदा के इंसानी हकूक के निगरान रहे हैं। उन्होंने बताया कि मिस्र सालियन जब उनसे मिलने आईं तो उन्होंने उनको रोहिंग्या मुसलमानों के मसले की तशहीर करने और रखाइन की शुमाली रियासत जाने से मना किया।
मैंने पूछा क्यों, तो इसका कोई जवाब नहीं था। इसकी वजह सिर्फ ये थी कि बुनियादी तौर पर हुकाम से कोई रंजिश पैदा नहीं करना चाहता था।
इन मनफी रिपोर्ट्स के सामने आने के बाद अक़वामे मुत्तहिदा ने जून में मिस्टर सालियन को बरतरफ कर दिया।
तफसीलात पेश कर रही थी नाजिया गुलजार। पाकिस्तान के सूबे बलूचिस्तान के ज़िला सिबी की एक अदालत ने साबिक वज़ीर दाखला नवाबजादा गज़ेन मरीकी कोहलू बम धमाके के मुकदमे में जमानत मंजूर कर ली है। तफसीलात के साथ कोयटा से मोहम्मद काजिम।
नवाबजादा गज़ेन मरी के खिलाफ 2 मुकदमा थे। इनमें से एक मुकदमा बलूचिस्तान हाईकोर्ट के जज जस्टिस नवाज मरी के कत्ल, जबकि दूसरा मुकदमा जिला कोहलू में सन 2004 में होने वाले एक बम धमाके के हवाले से था। जस्टिस नवाज मरी के कत्ल के मुकदमे में उनकी हिफाजती जमानत हुई थी, जबकि कोहलू बम धमाके के मुकदमे में जमानत पर रिहाई के लिए इंसदाद दहशतगर्दी की अदालत सिबी में दरख्वास्त दायर की गई थी। अदालत ने इस मुकदमे में उनकी 4 लाख रुपए की जमानत की मंजूरी दी। इस हवाले से उनके वकील अरबाब तायर एडवोकेट का फोन पर कहना था,
मुकदमा तो वही था जिसमें आज हमने बेल ले लिया, एफआईआर नंबर 5/2004 कोहलू थाने का था जी, जिसमें हमारी बेल हो गई थी, मैं 4 लाख रुपए की जमानत पे बेल मिली है।
उनके वकील के मुताबिक नवाबजादा गज़ेन मरी के खिलाफ कोई और मुकदमा नहीं था। कोहलू बम धमाके के मुकदमे में जमानत की मंजूरी के बाद उनको रिहा होना चाहिए था, लेकिन उनको रिहा नहीं किया गया, बल्कि उनको 3 MPO के तहत मजीद 1 माह के लिए हिरासत में रखने के लिए अहकाम जारी किए गए हैं।
वो मचलके वगैरह हमने सारा कुछ जमा करवा दिया, आज हम जैसे ही रिलीज ऑर्डर लेकर आए जी इधर कैंट थाने में जी, तो उन्होंने हमें बिठा दिया इसमें 3 MPO।
नवाबजादा गज़ेन मरी 90 की दहाई में बलूचिस्तान के वजीर दाखिला रहे। वो साबिक सदर परवेज मुशर्रफ के दौरे हुकूमत के अवायल में दुबई गए थे। 22 सितम्बर को जब वो अपनी 18 साल जलावतनी खत्म करके क्वेटा पहुंचे तो उनको गिरफ्तार किया गया। बजायर उनका बलोच कौम परस्ती की किसी तहरीक या किसी मुसल्ला तंजीम से कोई ताल्लुक नहीं रहा है, लेकिन सरकारी हुकाम में समझते हैं कि बलूचिस्तान में आलात की खराबी में उनका भी हाथ है। ताम नवाबजादा गज़ेन मरी इन इल्जाम को मुस्तरद करते रहे हैं। मोहम्मद काजिम, BBC क्वेटा।
पाकिस्तान में एक ऐसा गांव भी है जहां वॉलीबॉल का खेल दहशत की अलामत बन चुका है। ये जिक्र है शाह हसन खेल का, जहां आज से 7.5 साल पहले वॉलीबॉल मैच के दौरान खुदकुश हमला किया गया था। जिस खेल पर इलाके के लोग जान छिड़कते थे, इस खेल को तर्क कर दिया गया है। नामा निगार अजीजुल्लाह खान ने शाह हसन खेल से ये रिपोर्ट भेजी।
खैबर पख्तूनख्वा के जनूबी जिला लकी मरवत के एक दूर दराज पसमानदा गाँव शाह हसन खेल की आबादी 6,500 के लगभग है। यहाँ कुल कोई 500 मकान होंगे। शाहसन खेल में 1 जनवरी 2010 को शाम से पहले गांव के वस्त में वॉलीबॉल का मैच जारी था। गांव के बड़े बूढ़े जवान और बच्चे मैच देख रहे थे कि इतने में बारूद से भरी गाड़ी मैदान की जानिब तेजी से आई और मैदान के बीच में जहां नेट लगा था वहां गाड़ी को धमाके से उड़ा दिया गया। इस धमाके में कोई 110 अफराद हलाक हो गए थे, जिसमें दोनों वॉलीबॉल टीमों के कोई 20 खिलाड़ी भी शामिल थे। इस मैदान और इसके करीब तबाह होने वाले मकानात का मलबा आज भी वहीं मौजूद है। सिर्फ एक तब्दीली आई है, जिस जानिब से गाड़ी मैदान में दाखिल हुई थी उस जानिब अब दीवार खड़ी कर दी गई है। शाहसन खेल के विलेज नाजिम अब्दुल मालिक कहते हैं कि कहीं कहीं कुछ बच्चे क्रिकेट जरूर खेलते हैं, लेकिन अब इस गाँव में कोई वॉलीबॉल नहीं खेलता।
खेल का जो मैदान था वो उसी टाइम जैसे ही बर्बाद हो गया है, तो उसके बाद हुकूमत ने ना तो वहाँ पर कोई ग्राउंड बनाया, ना तो यहाँ पर खेल ग्राउंड की कोई आबाद करने की कोशिश की। जैसे ही हमारा वॉलीबॉल का ग्राउंड ख़त्म हो गया, उसके साथ हमारा वॉलीबॉल का खेल भी ख़त्म हो गया।
خوف ہے ان کے اندر یا نہیں؟ ایسے لوگ باقی والدین انہیں منع کرتے ہیں؟
والی بال سر یہاں دہشت کی علامت بن گیا تو والی بال اس لیے دوبارہ لوگ نہیں کھیلتے اور لوگ ڈرتے ہیں والی بال کے کھیلنے سے۔ حکومت کو چاہیے تھا کہ یہاں پر کھیل کے لحاظ سے دنیا میں سب سے زیادہ قربانی دینے والا علاقہ اور گاؤں یہی، حکومت کو چاہیے تھا کہ یہاں سپورٹس کے لحاظ سے خاص توجہ دے دیتے، مگر توجہ نہیں دی جس کی وجہ سے ہم بہت نا امید ہو چکے ہیں۔
اس حملے کا نشانہ والی بال کا کھیل تھا یا علاقے میں قائم ہونے والی امن کمیٹی کے خلاف رد عمل، اور یا علاقے کے لوگوں کو سبق سکھانا مقصود تھا؟ یہ مکمل واضح نہیں ہے، لیکن ایک بات ضرور ہے، علاقے میں نہ والی بال کا کھیل ہے نہ امن کمیٹی، اور لوگ اتنے خوفزدہ ہیں کہ اپنے حق کی بات کرنے سے بھی کتراتے ہیں۔ یم کمیٹی عوامی نیشنل پارٹی اور پاکستان پیپلز پارٹی کے دور حکومت میں قائم کی گئی تھی، جس کے کچھ دنوں بعد حملہ ہو گیا تھا۔ سابق دور حکومت میں ان علاقوں کے لیے کچھ نہیں کیا گیا، اور نہ ہی اب پاکستان تحریک انصاف کی حکومت نے کچھ کیا ہے۔ عزیز اللہ خان، بی بی سی، شاہ حسن خیل، لکی مروت۔
پاکستان کی سابق وزیر اعظم بینظیر بھٹو کے قتل کے مقدمے کی تفتیش کرنے والے وفاقی تحقیقاتی ادارے یعنی ایف آئی اے نے انسداد دہشت گردی کی عدالت کے فیصلے کو لاہور ہائی کورٹ راولپنڈی بینچ میں چیلنج کر دیا ہے۔ عدالت عالیہ کا دو رکنی ڈویژن بینچ انسداد دہشت گردی کے فیصلے کے خلاف درخواست کی سماعت 2 اکتوبر کو کرے گا۔ اسلام آباد سے شہزاد ملک۔
ایف آئی اے کی طرف سے لاہور ہائی کورٹ راولپنڈی بینچ میں دائر کی جانے والی اس درخواست میں کہا گیا ہے کہ سابق وزیراعظم بینظیر بھٹو کے قتل کے مقدمے میں راولپنڈی کی انسداد دہشت گردی کی عدالت کی طرف سے 31 اگست کو سنائے جانے والے فیصلے میں انصاف کے تقاضے پورے نہیں کیے گئے۔ اس درخواست میں یہ بھی کہا گیا ہے کہ اس مقدمے کے 5 ملزمان کو شک کا فائدہ دے کر رہا کرنے کے فیصلے میں بھی شکم موجود ہیں۔ اس درخواست میں اس بات کا بھی ذکر کیا گیا ہے کہ تفتیش کے دوران عدالت کی طرف سے رہائی پانے والے ان 5 ملزمان سے نہ صرف اسلحہ برآمد ہوا تھا بلکہ انہوں نے اعتراف جرم بھی کیا تھا۔ ایف آئی اے کی جانب سے دائر کی جانے والی اس درخواست میں مزید کہا گیا ہے کہ پولیس افسران جن میں ڈی آئی جی سعود عزیز اور ایس ایس پی خرم شہزاد شامل ہیں کو اس مقدمے میں درج ہونے والی 2 دفعات میں 17-17 سال قید کی سزا سنائی گئی ہے، جبکہ اس مقدمے میں انسداد دہشت گردی ایکٹ کی 7 بھی لگائی گئی ہے اور اس قانون کے تحت پولیس افسران کو کوئی سزا نہیں سنائی گئی۔ واضح رہے کہ راولپنڈی کی انسداد دہشت گردی کی عدالت نے 31 اگست کو اپنے فیصلے میں اس مقدمے میں سن 2008 سے گرفتار ہونے والے 5 ملزمان جن میں رفاقت، حسنین گل، اعتزاز شاہ، شیر زمان اور عبدالرشید شامل ہیں کو عدم ثبوت اور شک کا فائدہ دیتے ہوئے بری کر دیا تھا۔ عدالت نے سابق فوجی صدر پرویز مشرف کو اس مقدمے میں اشتہاری قرار دینے کے علاوہ ان کی جائیداد کی ضبطگی کے احکامات بھی جاری کیے تھے۔ راولپنڈی کی انتظامیہ نے انسداد دہشت گردی کے محکمے کی رپورٹ کی روشنی میں بینظیر بھٹو کے قتل کے مقدمے میں رہائی پانے والے ان افراد کو خدشہ نقش امن کے تحت 30 روز کے لیے نظر بند کر دیا تھا، جس کی میعاد سنیچر کو ختم ہو رہی ہے۔ راولپنڈی کی انتظامیہ کا کہنا ہے کہ ان افراد کی نظر بندی میں مزید 1 ماہ کی توسیع کیے جانے کا امکان ہے۔ پاکستان پیپلز پارٹی کی چیئرپرسن کے قتل کے مقدمے میں عدالت سے رہائی پانے والے 5 افراد نے راولپنڈی کی انتظامیہ کے اس اقدام کو لاہور ہائی کورٹ میں چیلنج کیا ہوا ہے، جس پر عدالت نے متعلقہ حکام سے 4 اکتوبر کو رپورٹ پیش کرنے کا بھی حکم دیا ہے۔ حکومت نے اعلی عدلیہ میں بینظیر بھٹو کے قتل کے مقدمے کی پیروی کے لیے پروسیکیوٹر کو تبدیل کر دیا ہے، اور اب اس مقدمے کی پیروی اسسٹنٹ اٹارنی جنرل فیصل محمود راجا کریں گے۔ اس سے پہلے چودھری اظہر اس مقدمے میں سرکاری وکیل کے طور پر پیش ہوتے رہے ہیں۔ بینظیر بھٹو کے قتل کے مقدمے کے ایک سرکاری وکیل چودھری ذوالفقار کو 5 سال قبل قتل کر دیا گیا تھا، اور اسلام آباد پولیس کا کہنا ہے کہ اس قتل میں کالعدم تنظیم تحریک طالبان پاکستان کے لوگ ملوث ہیں۔ شہزاد ملک، بی بی سی، اسلام آباد۔
کراچی میں پولیس کو ایک ایسے ملزم کی تلاش ہے جو خواتین پر تیز دھار آلے سے پیچھے سے حملہ کرتا ہے۔ رواں ہفتے ان حملوں میں 5 خواتین زخمی ہو چکی ہیں۔ یہ واقعات شہر کے علاقے گلستان جوہر اور اس کے آس پاس میں پیش آئے ہیں۔ کراچی سے ریاض سہیل۔
پولیس کا کہنا ہے کہ ملزم کا نشانہ کوئی مخصوص عمر کی خواتین نہیں، کیونکہ حملوں کا نشانہ بننے والے خواتین کی عمریں 16 سے 30 سال کے درمیان ہیں۔ پولیس کو خدشہ ہے کہ ان حملوں میں 1 سے زائد افراد ملوث ہو سکتے ہیں۔ گزشتہ روز بھی ایک خاتون ایسے ہی حملے میں زخمی ہوئیں۔ مسمد حاجرہ نے اپنی ایف آئی آر میں کہا ہے کہ وہ گھروں میں کام کرتی ہیں۔ جمعرات کو وہ واپس جا رہی تھی کہ مدرسہ عثمان غنی کے پاس ایک موٹر سائیکل سوار جس نے سیاہ رنگ کی ٹی شرٹ اور ہیلمٹ پہن رکھا تھا اچانک وار کیا، جس سے انہیں دائیں کولے پر زخم آیا۔ اس سے قبل رات کو شاہین نامی طالبہ زخمی ہوئی تھیں۔
मैं जैसे ही गली में गई, बहुत सन्नाटा था, कोई नहीं था। पीछे से कोई आया, बाइक पर था, ब्लैक कलर की उसकी टी शर्ट थी, ब्लू कलर की जींस थी, रेड कलर का उसने हेलमेट पहन रखा था। वो मेरे पीछे से वार करने वाला था, मुझे उसकी परछाई दिखी, तो मैंने उसकी जैसी परछाई दिखी, मैं यूं पलट के देखने ही वाली थी, तो उसने मुझे पीछे से वार किया, तो मेरे यहाँ टांग पे लगा। तो पुलिस स्टेशन कंप्लेन करवाने के लिए उन्होंने मेरे बाबा को बंद कर दिया कि आपने खुद अपनी बेटी को चाकू से वार किया।
राबिया सिटी की रिहायशी एक दूसरी लड़की ने अपने बयान में कहा है कि वो वालदा के साथ सामान लेने जा रही थी कि जोर मोड़ के करीब पीछे से किसी ने तेज धार चीज मारी और फरार हो गया। वो मोटरसाइकिल पर सवार था और उसने स्याह टी शर्ट और जींस पहन रखी थी। इब्तदाई तौर पर पुलिस इन वाकया से लाइलम रही। जब मीडिया पर यह जख्मी खवातीन सामने आई तो हुकाम ने इसका नोटिस लिया। SP गुलशन इकबाल मुर्जा भुट्टो का कहना है कि पुलिस के पास कोई भी मुतासरा फरीक नहीं पहुंचा था।
चार दिन पहले 25 तारीख को 3 खवातीन को अटैक किया गया और वो हमारे पास नहीं आई, एक 26 को भी, और कल 27 की तारीख को दिन के टाइम पे ये डॉक्टर साहब हैं वो हॉस्पिटल के, उन्होंने जो है बताया। फिर हमने अपने एंड पे उन खवातीन से रब्ता किया, पर तो हमने उनको पूरा जो है कॉन्फिडेंस में दिया है कि जी आप हमारे पास आए और हमें उसकी डिस्क्रिप्शन पता चले अटैकर की, और फिर हम उन पे तफ्तीश।
पुलिस ने इन हमलों में शिद्दत पसंदी के अंसर को मुस्तरद किया है। हुक्काम का कहना है कि तरीका वारदात से ऐसा महसूस होता है कि मुल्ज़िम ज़हनी मरीज है। रासेल, BBC कराची।
अगर आप ताज़ा तरीन खबरों पर नज़र रखना चाहें तो हमारी वेबसाइट bbcurdu.com पर आ सकते हैं। प्रोग्राम अभी जारी है और अब बाद में सुनिएगा खेल के मैदान से।
हमारे नामानिगार करिया करिया गाँव गाँव
रईमयार खान में लाशों के हमरा एहतजाज भी किया। मोहम्मद काजिम, BBC क्वेटा।
शुमाइला जाफरी, BBC नखियाल सेक्टर, लाइन ऑफ कंट्रोल।
लेकिन इस बारे में फौजी हुकाम ने कोई तफसील जारी नहीं की। अजीजुल्ला खान, BBC पिशावर।
हुकूमत पर सियासी दबाव में कमी आएगी या इजाफा होगा। हारून रशीद, BBC इस्लामाबाद।
जहां खबर है वहां हमारा नामा निगार है।
ऑस्ट्रेलिया के मिचेल मार्श और स्टीव ओकीफ पहला टेस्ट मैच खेल रहे हैं। अब्दुलरशीद शकूर, BBC दुबई।
कौमी असेंबली का इजलास कल फिर होगा। शहजाद मलिक, BBC इस्लामाबाद।
और शाहराहों की सजावट का खास इंतजाम किया जा रहा है। रियाज मसरूर, BBC श्रीनगर।
बाखबर रहने के लिए सैरबीन सुना कीजिए।
सैरबीना BBC उर्दू सर्विस से सुन रहे हैं और अब वक्त हुआ है हमारे हफ्तेवार सिलसिले खेल के मैदान से का। तरतीब पेशकश है अब्दुलरशीद शकूर की।
टेस्ट टीम में कप्तानी करने आई थिंक बहुत बड़ी ऑनर की बात है मेरे लिए।
कि फवाद आलम ने पिछले 3 सीजन में कोई 60 की एवरेज चल रही है उसकी, आई थिंक फर्स्ट क्लास की, और उसका नाम निशान नहीं है स्क्वाड में।
जब तक आप टेस्ट क्रिकेट में उतने मैचेस नहीं खेले जितने की दुनिया की टॉप टीमें खेल रही हैं।
फुटबॉल का जो स्टैंडर्ड है, इन दोनों प्लेयर्स ने एक दूसरे के कॉम्पिटिशन में कितना ऊपर ले गए।
पाकिस्तान श्रीलंका टेस्ट सीरीज, नया कप्तान, नए इरादे, लेकिन एक हैरान कुन सिलेक्शन भी। वनडे और T20 की बहुतात में ब्रायन आर्न टेस्ट क्रिकेट, और दुनिया का बेहतरीन फुटबॉलर कौन? खेल के मैदान से अब्दुलरशीद शकूर का सलाम। मैं इस वक्त मौजूद हूं अबू जहबी में, जहां पाकिस्तान और श्रीलंका के दरमियान 2 मैचों की सीरीज का पहला टेस्ट मैच शुरू हो चुका है और आज उसका दूसरा दिन था। ये तो आपको पता ही है कि पाकिस्तानी टीम का ये मिसबाह-उल-हक और यूनुस खान की रिटायरमेंट के बाद पहला टेस्ट मैच है जिसमें वो सरफराज अहमद की कप्तानी में मैदान में उतरी है। सरफराज अहमद के लिए टेस्ट मैच में कप्तानी का ये पहला मौका है और उन्हें ये बात अच्छी तरह मालूम है कि ये न सिर्फ एजाज बल्कि बहुत बड़ी जिम्मेदारी भी है।
मेरे लिए एक बहुत ही प्राउड मोमेंट है और आई थिंक किसी भी प्लेयर्स के लिए खेलना बहुत बड़ी बात होती है पाकिस्तान के, लेकिन तीनों फॉर्मेट में कप्तानी करना और उसके बाद टेस्ट टीम में कप्तानी करना आई थिंक बहुत बड़ी ऑनर की बात है मेरे लिए, और मैं बहुत ज़्यादा एक्साइटेड हूँ इसके लिए कि उम्मीद है कि कोशिश करूँगा कि जिस तरीके से वनडे और T20 टीम में सबको लेकर चल रहा हूँ इसी तरीके से भी टेस्ट टीम को लेकर चलूँ।
सरफराज अहमद से सवाल था कि मिसबाह-उल-हक और यूनुस खान की रिटायरमेंट के बाद पाकिस्तानी टीम क्या उन्हीं के तस्करे में तो नहीं खो गई? क्या आप लोगों की तवज्जो खेल से तो नहीं हटी?
डिस्ट्रैक्शन तो कोई भी नहीं, लेकिन एक ایک چیز ایسی ہوتی ہے نا کہ آپ کے جو مین پلیئرز ہوتے ہیں وہ کنسسٹنٹلی کھیلتے ہوئے آ رہے ہوتے ہیں, لیکن ظاہر سی بات ہے اب ہمیں آگے بڑھنا ہے تو ہماری کوشش یہی ہے کہ جو ان لوگوں نے کیا ہے اچھی چیزیں ان کی چیزوں کو یاد رکھ کے, جو ان کے ڈسپلنس تھے جس طریقے سے وہ اپنی پریپریشن کرتے تھے, تو آئی تھنک لڑکے انہیں کے مطابق جو جو چیزیں ان لوگوں نے ہمیں بتائیں آگے چلنے کے لیے. ابھی میری مرزا بھائی سے بھی بات ہوئی تھی این سی اے کے دوران, تو ان سے میری بھی اچھی میٹنگ رہی ہے, یونس بھائی سے بھی جب بات ہوتی رہی, تو یہ ہے کہ جو کچھ ان سے سیکھا ہے کوشش کریں گے اس کو یہاں پہ اویل کرنے کی, اور انشاءاللہ جو ان سے سیکھا ہے لڑکوں نے انشاءاللہ وہ کوشش کریں گے وہ گراؤنڈ میں ڈیلیور کریں.
پاکستانی ٹیم نے مصباح اللہ کو یونس خان کی جگہ پر کرنے کے لیے بیٹنگ آرڈر میں کچھ تبدیلیاں کی ہیں. اظہر علی جو اوپنر کی حیثیت سے ٹرپل سینچری اور ڈبل سینچری بنا چکے ہیں اب ون ڈاؤن کی پوزیشن پر کھیل رہے ہیں. اسد شفیع کو چار نمبر پر کھلایا جا رہا ہے, جبکہ پاکستان نے مڈل آرڈر بیٹس مین حارث سہیل کو ٹیسٹ کیپ بھی دی ہے جو اب تک 22 ون ڈے اور 4 ٹی ٹوینٹی انٹرنیشنل کھیل چکے ہیں. لیکن سب سے زیادہ حیرت کی بات یہ ہے کہ وہ 3 سال سے کوئی فرسٹ کلاس میچ نہیں کھیلے. جی ہاں, چیف سلیکٹر انضمام الحق اور ان کے ساتھی سلیکٹرز نے ایک ایسے کھلاڑی کو 5 دن کی کرکٹ اور وہ بھی ٹیسٹ کرکٹ کے لیے کیسے منتخب کر لیا جو ایک نہیں بلکہ 3 سیزن سے کوئی بھی فرسٹ کلاس میچ نہ کھیلا ہو. یہ سوال میں نے صحافی اور تجزیہ کار عثمان سمیع الدین سے کیا.
مجھے لگتا ہے کہ میرا نام انضمام الحق ہوتا تو یہ سوال شاید بہتر تھوڑا آتا. ڈیفینیٹلی ایک عجیب سلیکشن ہے, میں یہ نہیں کہوں گا کہ بہت ہی آؤٹ لینڈش قسم کی سلیکشن ہے. حارث سہیل ٹیم کے ساتھ رہے ہیں, ون ڈے میں اچھی پرفارمنس بھی تھی, اور اس وقت جب وہ کھیل رہے تھے ریگولرلی اپنی نی انجری سے پہلے, تو آئی تھنک مصباح جیسے لوگ کافی انہیں دیکھ رہے تھے کہ یہ فیوچر میں ہماری ٹیم کا حصہ ہوگا ون ڈے اور ٹیسٹ سائڈ کا. لیکن اب اس نے 3 سال سے ایک بھی فرسٹ کلاس میچ نہیں کھیلا ہے. جب آپ کے پاس اور اسکورز ہیں, میں ایک ہی نام لوں گا, فواد عالم. پورے پاکستان کو آئی تھنک اسپیشلی کراچی کو سب کو معلوم ہے فواد عالم نے کتنے رن بنائے ہیں, جو بہت ہی ایک انلائکلی سا ایونٹ ہے کہ پاکستان میں آپ کسی سے پوچھیں کسی کو پتہ نہیں ہوتا کہ ڈومیسٹک میں کتنے رن کس نے بنائے ہیں, کون لیڈنگ اسکورر ہے, مگر ہر بندے کو یہ معلوم ہے کہ فواد عالم نے پچھلے 3 سیزن میں کوئی 60 کی ایوریج چل رہی ہے اس کی آئی تھنک فرسٹ کلاس کی, اور اس کا نام نام و نشان نہیں ہے اسکواڈ میں. تو یہ آبویسلی ایک اور ڈیسیزن تھی, میں یہ کہوں گا کہ ایک دم آؤٹریجس ڈیسیزن نہیں تھی. اس لیے حارث کا ایک پیڈیگری ہے, وہ رہ چکا ہے پاکستانی سلیکٹرز کے ریڈار پہ, ٹیم کے ریڈار پہ رہ چکا ہے, پرفارمنس دی ہے اس نے ون ڈے میں دی ہیں. ٹیسٹ سائیڈ میں اسے فوراً لانا میرے اپنے اون اپینین میں آئی ڈونٹ تھنک اٹ واز دی رائٹ ڈیسیژن.
ون ڈے اور ٹی ٹوینٹی کی بہتات میں ٹیسٹ میچوں کی کم تعداد کو ہر کوئی محسوس کرتا ہے. پاکستانی کرکٹ ٹیم اس سال اب تک صرف 4 ٹیسٹ میچز کھیل پائی ہے, اور سری لنکا کے خلاف یہ 2 ٹیسٹ میچز کے بعد یہ تعداد بڑھ کر 6 ہو جائے گی, جبکہ سری لنکا کے ٹیسٹ میچز 10 ہو جائیں گے. جنوبی افریقہ کی ٹیم اس سال اب تک 9 ٹیسٹ میچز کھیل چکی ہے, اور بنگلہ دیش کے خلاف اسے ابھی 2 ٹیسٹ میچز مزید کھیلنا ہے. تو کیا پاکستانی ٹیم کم ٹیسٹ میچز نہیں کھیل رہی؟ میں نے یہ سوال پاکستان کرکٹ بورڈ کے چیئرمین نجم سیٹھی کے سامنے رکھا.
سچویشن یہ ہے کہ آئی سی سی کے سب ممبرز ریکگنائز کرتے ہیں اس بات کو کہ کرکٹ پیسے کے ساتھ اب چلتی ہے, اس کے بغیر نہیں چلتی. پہلی بات. دوسری بات یہ ہے کہ ٹیسٹ میچز میں پیسے لاس ہوتا ہے, گین نہیں ہوتا. کرکٹ بورڈز جو ہیں ایکسپٹ ہو میرا خیال ہے 3-4 کرکٹ بورڈز, انڈیا کا ہو گیا, آسٹریلیا ہو گیا, یو کے ہو گیا, اور میرا خیال ہے اس میں ہم بھی شامل ہیں. ہمارے چاروں کے علاوہ باقی سب کرکٹ بورڈز ان ٹربل, ان کی فائنینشیل سچویشن بڑی خراب ہے, اس لیے وہ انسسٹ کرتے ہیں کہ ون ڈے کھیلے جائیں, ٹی ٹوینٹی کھیلے جائیں.
میں نے پاکستانی کرکٹ ٹیم کے سابق کپتان مصباح الحق سے بھی بات کی, اور ان سے پوچھا کہ پورے سال صرف 4-6 ٹیسٹ میچز کھیلنا کیا یہ لمحہ فکریہ نہیں؟
بالکل, میرے خیال میں بڑی یہ افسوس کی بات ہے, اور ایک پاکستان کے لیے الارمنگ سچویشن بھی ہے میرے خیال میں, کیونکہ پلیئر آپ کے جو ڈیولپمنٹ ہونے ہیں, ڈیولپمنٹ کرکٹ کی ہونی ہے, وہ اس وقت تک نہیں ہو سکتی جب تک آپ ٹیسٹ کرکٹ میں اتنے میچز نہیں کھیلے جتنے کہ دنیا کی ٹاپ ٹیم میں کھیل رہے ہیں. پاکستان کرکٹ بورڈ کو اسپیشلی اس چیز پہ توجہ دینی ہوگی, اور یہ نہیں سوچنا ہوگا کہ آپ کی ریونیو جنریشن کہاں پہ زیادہ ہو رہی ہے. یہ نہیں کہ ٹیسٹ میچز کو کٹ کر کے اس کے لیے ٹی ٹوینٹی اور ون ڈے کرکٹ زیادہ کی جائے. آئی تھنک پریفرنس دیں ٹیسٹ کرکٹ, منیمم 3 ٹیسٹ میچز کی سیریز ہونی چاہیے, اور اگر اس سے زیادہ بھی کھیل سکتے ہیں تو ضرور کھیلیں.
میں نے گفتگو کے سلسلے کو آگے بڑھاتے ہوئے اس میں سابق کوچ وقار یونس کو بھی شامل کیا, جن سے میں نے پوچھا کہ آپ کیا کہتے ہیں, ہر وقت ون ڈے, ہر وقت ٹی ٹوینٹی؟
کرکٹ بورڈ کو اس پہ بھی تھوڑا فوکس کرنا چاہیے کہ ہمیں ٹیسٹ سیریز اور ملنی چاہیے, چاہے وہ یو اے میں ہی ہے چاہے وہ اوورسیز ہے. آئی تھنک اس پہ ورک کرنے کی ضرورت ہے. ہاں, ٹی ٹوینٹی ون ڈے بہت امپورٹنٹ ہے, لیکن آئی فیل کہ ٹیسٹ میچ کرکٹ پاکستان کو اور کھیلنا چاہیے.
دنیا کے بہترین فٹبالر کے ایوارڈ کے لیے لیونل میسی, کرسٹیانو رونالڈو اور نیمار میں مقابلہ ہے.
میں نے تجزیہ کار ریحان الحق سے پوچھا کہ لیونل میسی اور رونالڈو تو پرانے حریف، اب اس مقابلے میں نیمار بھی شامل، تو اس مرتبہ ایوارڈ کے لیے کون فیورٹ ہے؟
اگر آپ میسی کی انڈیویجول پرفارمنس دیکھیں تو وہ بڑی آؤٹ سٹینڈنگ رہی ہے، بارسلونا کے ساتھ انہوں نے زیادہ گول کیے کرسٹیانو رونالڈو کی بہ نسبت سیزن کے لحاظ سے، پر جب سیزن کا اینڈ ہو رہا تھا، بزنس اینڈ آ رہا تھا سیزن کا، تو اس وقت کرسٹیانو رونالڈو امیزنگ فارم میں تھے، چیمپئنز لیگ کے کوارٹر فائنل سیمی فائنل فائنل میں ان کی پرفارمنسز آؤٹ اسٹینڈنگ تھی، تو ان ٹرمز آف ٹیم پرفارمنسز کرسٹیانو رونالڈو کا جو آپ ریکارڈ ہے اور جس طرح انہوں نے سیزن اینڈ کیا، تو آبویسلی وہ فیورٹس میں. میری رائے اس اوارڈ کے اوپر وہ تو بہت سمپل ہے کہ نیمار کو یہ اوارڈ بہت مشکل ہے کہ ملے، چانسز یہی ہیں کرسٹیانو رونالڈو اور لیونل میسی میں سے ایک بندے کو ایک مرتبہ پھر یہ اوارڈ ملے، کہ فٹ بال کی جو بار ہے، فٹ بال کا جو اسٹینڈرڈ ہے، ان دونوں پلیئرز نے ایک دوسرے کے کمپٹیشن میں کتنا اوپر لے گئے ہیں.
اسی کے ساتھ اب عبدالرشید شکور کو ابو ظہبی سے اجازت دیجیے.
پروگرام کھیل کے میدان سے تو عبدالرشید شکور نے آپ سے اجازت لے لی، لیکن ہم ایک مرتبہ پھر عبدالرشید شکور کے پاس جائیں گے، کیونکہ پاکستان اور سری لنکا کے درمیان ابو ظہبی میں کھیلے جانے والی سیریز کے پہلے ٹیسٹ میچ کے دوسرے دن کا کھیل وہ آج دیکھ رہے تھے وہاں پر، اور اس کی تفصیل بتانے کے لیے ہمارے ساتھ براہ راست ابو ظہبی سے موجود ہیں. عبدالرشید شکور، ایک دفعہ پھر آپ کی طرف آ رہے ہیں، بتائیے کہ آج کے کھیل میں کیا رہا؟
دیکھیں، سری لنکا نے اپنی پوزیشن خاصی مستحکم کر لی ہے، 419 رنز بنا کر آج کھیل کے دوسرے دن سری لنکا کی ٹیم آؤٹ ہوئی، جس میں کپتان چندیمل کا زبردست کنٹریبیوشن رہا، 155 رنز بنائے اور وہ آؤٹ نہیں ہوئے. تین بڑی پارٹنرشپ انہوں نے اپنے ساتھی کھلاڑیوں کے ساتھ قائم کی اور اپنی ٹیم کو ایک اچھی پوزیشن پر وہ لے آئے ہیں. پاکستان کے لیے ایک مرتبہ پھر بالرز کے لیے تھکا دینے والا دن رہا، کل کی طرح سارا دن پاکستان کے جو بالرز ہیں وہ سخت محنت کرتے رہے اور بڑی مشکل سے 419 پر جا کر سری لنکا کو وہ آل آؤٹ کر سکیں، جس میں یاسر شاہ نے 3 آؤٹ کی ہیں، عباس نے 3 آؤٹ کی ہیں، اور یاسر شاہ نے بڑی لمبی بالنگ کی، 57 اوورز کرائیں، جس سے آپ اندازہ لگا سکتے ہیں کہ پاکستانی بالرز کو کتنی مشکل ہوئی ہے سری لنکن ٹیم کو آؤٹ کرنے میں. اور جب کھیل ختم ہوا ہے تو پاکستان نے ایک اچھا اسٹارٹ لیا ہے، پورا اعتماد آغاز جس کو ہم کہہ سکتے ہیں کہ 64 رنز بنے ہیں، پاکستان کا کوئی کھلاڑی آؤٹ نہیں ہے، اور اب پاکستان کا جو پہلا جو ٹارگٹ کہہ لیں یا جو ہدف ہے وہ 156 رنز مزید بنانے ہیں تاکہ پاکستان کی ٹیم فال آن سے بچ سکے.
وہ تو شاید بچ ہی جائے گی، کیونکہ بظاہر جیسا کہ لگ رہا ہے اس وکٹ پہ سری لنکا کی ٹیم نے بھی بہت زبردست بیٹنگ کی ہے، اور اب جب پاکستانی کھلاڑی کھیلنے آئے تو انہوں نے بھی 64 رنز بنائے تھے اور ان کا کوئی کھلاڑی آؤٹ نہیں ہوا تھا، تو لگتا ہے کہ اس وکٹ میں بیٹنگ کو سپورٹ مل رہی ہے، کیا ایسا ہے؟
جی بالکل، سلو وکٹ ہے اور موسم گرم ہے یہاں پہ، جو ابو ظہبی میں سخت گرمی ہے، اور یہ جو وکٹ بنی ہے یہ بھی خاصی سلو وکٹ ہے جس پر بالرز جو ہیں وہ اسٹرگل کرتے رہے ہیں، لیکن چونکہ آخری جو دو دن ہوتے ہیں نارملی اس میں یہ ہوتا ہے کہ وکٹ ٹرن لیتی ہے. سری لنکا کے پاس ایک ایڈوانٹیج یہ ہے کہ پاکستان نے اپنی ٹیم میں صرف ایک اسپنر ریگولر اسپنر جو ہیں وہ یاسر شاہ کو کھلایا اور تین فاسٹ بالر کے ساتھ وہ میدان میں اترے تھے، جبکہ سری لنکا نے تین اسپنر جو ہیں وہ اپنی ٹیم میں شامل کیے ہیں، جن میں رنگانا ہیرات جو ہیں ایک ورلڈ کلاس اسپنر ہیں. تو سری لنکا کی ٹیم کوشش کرے گی کہ اگر وکٹ جو ہے وہ مزید کچھ خراب ہوتی جا رہی ہے تو اس پر پھر جو ہے وہ فائدہ اٹھائیں اور پاکستان کو جلد آؤٹ کرنے کی کوشش کریں. اور یہاں یہ میں بتا دوں کہ پاکستان کی وہ ٹیم نہیں ہے کہ جو مطلب ہم اعتماد سے کہہ سکتے تھے کہ پاکستان کی ٹیم 400-500 رنز بنا لے گی، کیونکہ دو ورلڈ کلاس کھلاڑی مصباح الحق اور یونس خان ریٹائر ہو چکے ہیں، ان کی جگہ اب نئے کھلاڑیوں نے لیے، نوجوان کھلاڑی ہیں، حوصلے ان کے بلند ہیں، لیکن بہت زیادہ ان کو ذمہ داری سے بیٹنگ کرنی ہوگی کل بھی اور آنے والے جو بقیہ میچز ہیں اس میں بھی.
اچھا، جیسا کہ آپ نے خود ذکر کیا کہ دو پاکستان کے جو اہم ترین سٹار بیٹسمین تھے اور ان کی عالمی سطح پر اتنی عزت اور وہ ان کا نام تھا، تو ان کی غیر موجودگی کرکٹ کے ماحول پہ اور شائقین میں کیسے محسوس کی جا رہی ہے؟
دیکھیں، شائقین تو یہاں پہ ہیں ہی نہیں، یہاں پہ دو دن ہوا ہے، آج کچھ تھوڑے سے تماشائی نظر آئے تھے کیونکہ جمعہ کا دن تھا تو کچھ نظر آئے تھے، کل پہلا دن تھا تو اسٹیڈیم بالکل خالی تھا، اور یہاں نارملی ٹیسٹ میچ میں اتنے لوگ آتے بھی نہیں ہیں، اور کل سے انہوں نے مفت جو ہے وہ اس کی انٹری کر دی ہے کہ آپ داخلہ مفت ہوگا، ٹکٹ جو ہے انہوں نے ختم کر دی ہیں. لیکن یہاں کرکٹ کے جو حلقوں میں جو کمنٹیٹرز ہیں یا جو میڈیا ہے یا دوسرے جو لوگ ہیں، यकीनन ये बात मतलब कही जा रही है कि जो दो बड़े खिलाड़ी थे वो अब चले गए हैं, क्रिकेट में आगे बढ़ना है तो पाकिस्तान की टीम अब लुक फॉरवर्ड है अपने यंगस्टर्स है, बाबर आजम है, हारिस सुहेल को टीम में शामिल किया गया है, समी असलम टीम में आए हैं, शान मसूद हैं, इसके अलावा दो जो मंझे हुए खिलाड़ी इस वक्त पाकिस्तान के हैं अदर अली और असद शफीक।
जी अब्दुल रशीद शकूर बहुत बहुत शुक्रिया इन तफसीलात के लिए और आने वाले दिनों में आपसे मजीद बात होती रहेगी। इसी के साथ ही सैरबीन का वक्त अब ख़त्म होने को है। आज के प्रोग्राम के एडिटर थे सकलेन इमाम और प्रोड्यूसर उमर आफरीदी, यहाँ लंदन में स्टूडियो मैनेजर थे निक रैंडल और इस्लामाबाद से स्टूडियो मैनेजर के फ़रज़ अंजाम दिए इसरारुल हक ने। जावेद सुमरू को यहाँ इजाज़त दीजिए और आखिर में अहम आलमी ख़बरों का खुलासा।
इंडिया की नई वजीर दिफा निर्मला सीतारमन आज दो रोज़ा दौरे पर इंडिया के ज़ेर इंतज़ाम कश्मीर पहुंची हैं, जहां उन्होंने फौजी अहलकारों के साथ मुलाकात के बाद लाइन ऑफ कंट्रोल की अगली चौकियों का मुआयना किया है। अमरीका क्यूबा में अपने सफारतकारों पर सोनिक हमलों के रद्दअमल में वहां अपने सफारत खाने के बेशतर अमले को वापस बुलाने वाला है और अमरीकियों को तंबीह करेगा कि वो क्यूबा ना जाएं। पनाह गुजीनों के बैन अल-अक़वामी इमदादी इदारे IOM का ख्याल है कि म्यांमार में तशद्दुद से बचकर कश्ती के जरिए बांग्लादेश पहुंचने की कोशिश के दौरान कम से कम 60 रोहिंग्या मुसलमान डूब कर हलाक हो गए हैं। कैटलोनिया की इलाकाई हुकूमत स्पेन से आज़ादी के सवाल से मुतालिक इतवार को रेफरेंडम की तैयारियों में मसरूफ़ है। दूसरी जानब स्पेन का इसरार है कि ये रेफरेंडम गैर कानूनी है। ये BBC उर्दू सर्विस है।